अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiovision.com.np विश्वभरिक साथ प्रसारण भइरहेको प्रत्येक हप्ताको सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। अर्जुनधारा खबरमा हामी यो कार्यक्रम अर्जुनधारा नगरपालिकासँग सहकार्य गरेर प्रसारण गर्ने गर्दछौँ। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगरपालिकामा भइरहेका विकास निर्माणका काम र त्यहाँका जनताहरूको अपेक्षा, जनताका अपेक्षालाई जनप्रतिनिधि र त्यहाँको सम्बन्धित निकायले कतिको सम्बोधन गर्न सकेको अवस्था रह्यो, यो विषयमा हामी जनप्रतिनिधि लगायत सरोकार राख्ने व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौँ। आज पनि यस्तै एकजना व्यक्तित्व जससँग सम्बन्धित रहेर कुराकानी गर्ने नै छौँ। अहिले विशेष गरेर अर्जुनधारा नगरपालिकाले ग्रामीण क्षेत्रमा विकास निर्माणका कामहरूलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ। विशेषतः नगरको सिलिङ बजेटले सम्पन्न हुने धेरै विकास निर्माणका कामहरू अगाडि बढाइरहेको अवस्था देख्न सकिन्छ। अर्जुनधारा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि अव्यवस्थित धेरै कुराहरूलाई व्यवस्थित बनाउँदै लगेको पनि देख्न सकिन्छ। विशेषतः कृषि क्षेत्रमा अर्जुनधारा नगरपालिकाले लगानी गरेको र परिणाम पनि प्राप्त हुन थालेको अवस्था छ भने पर्यटन पर्यापर्यटनको क्षेत्रमा पनि अर्जुनधारा नगरपालिका अग्रस्थानमा रहँदै आएको छ। आज हामी यसै विषयमा अहिले जनप्रतिनिधिहरूले के गरिरहेका छन् र जनताको अपेक्षालाई उहाँहरूले कतिको सम्बोधन गर्न सक्नुभएको अवस्था रहेको छ भन्ने विषयमा आज अर्जुनधारा नगरपालिकामा सम्बन्धित जनप्रतिनिधिसँग कुराकानी गर्ने नै छौँ। विशेषतः अर्जुनधारा नगरपालिकामा अहिले विशेष गरी धनी पूर्जा वितरणको कार्य पनि अगाडि बढेको छ। सभामुखले भर्खरै मात्रै सोको उद्घाटन गर्नुभएको छ र केही व्यक्तित्वहरूलाई धनी पूर्जा दिने कार्य पनि शुभारम्भ गरिएको अवस्था छ। यद्यपि अर्जुनधारा नगरपालिकामा हजारौँ सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरू हुनुहुन्छ, उहाँहरूलाई व्यवस्थित रूपले धनी पूर्जा वितरण गर्ने काम चुनौतीपूर्ण नै देख्न सकिन्छ। विशेषतः वार्ड नम्बर 11 अव्यवस्थित बसोबासी र सुकुम्बासीहरू धेरै हुनुहुन्छ, त्यहाँ धेरै मजदुरहरू रहेको वडा पनि पर्दछ भने औद्योगिक र सहरीकरण पनि अन्य वडाभन्दा बढी भएको वडा पर्दछ। यो वडाले पछिल्लोचोटि जनप्रतिनिधि आएपछि के गर्यो त जनताका कामहरू, आज यसै विषयमा हामी वडा नम्बर 11 वडा सदस्य सुशीला गिरीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ। सुशीलाजी, स्वागत छ तपाईँलाई।
धन्यवाद।
ठुलो अपेक्षा थियो तपाईँहरूसँग जनताको, होइन? अत्यधिक मत दिएर तपाईँहरूलाई जिताउनु भयो जनताले। तपाईँहरू निर्वाचित भएर आएको 1.5 वर्षको कार्यकाल पुरा गरिसक्नु भएको छ, के रह्यो त जनतालाई? जनताले तपाईँहरूलाई मत दिनुभयो, तपाईँहरूले जनतालाई के दिनुभयो यो अवस्थामा?
हजुर, यहाँको क्वेसनको लागि फेरि पनि धन्यवाद। हामीले जुन जनताहरूले हामीलाई मत दिएर निर्वाचित गराउनु भयो,
हजुर,
त्यसपछि हामीले सजिला अप्ठ्यारो धेरै जनताका बिचमा गएर कामहरू गर्यौँ। अहिलेसम्म अर्जुनधारा नगरपालिका 11 वडाका निर्वाचित जनप्रतिनिधिहरू जो कामबाट सन्तुष्टि छौँ र लाग्छ जनताहरू पनि सन्तुष्टि नै हुनुहुन्छ। अहिलेसम्म उहाँहरूले भनेका, उहाँहरूले चाहेका, उहाँहरूले मागेका कुराहरूमा हामीले कति पनि कमिसन नगरी रात दिन नभनी समय खर्चेर उहाँहरूका समस्यामा सामेल भएर अहिलेसम्म चाहिँ हामीले उहाँहरूलाई सन्तुष्टि पारेकै छौँ जस्तो लाग्छ र काम गरिरहेका छौँ। अहिले भर्खरै हामीले यो अवस्थित बसोबास गरेका, अहिले नै जग्गामा बसेका सुकुम्बासीहरूलाई धनी पूर्जा वितरण गरेका छौँ। हाम्रो सरको हातबाट नै हामीले कार्यक्रम नगरपालिकालाई उद्घाटन गरेर 11 धनी पूर्जा वितरण गरिसकेका छौँ र अब अरू धनी पूर्जाहरू वितरण गर्नका लागि हामी फाइलहरू रेडी गरिरहेका छौँ, फर्महरू भर्दैछौँ, प्रोसेसहरू जारी छ। तीव्र गतिमा काम गर्नलाई हामी एकदमै उत्सुकता भएर गरिरहेका छौँ र यो सुकुम्बासीहरूको धनी पूर्जा वितरण गर्दा हामी पनि एकदम सन्तुष्ट भएर आफैले धनी पूर्जा पारो जग्गा धनीको भयौँ कि जस्तो अनुभव गरेर चाहिँ काममा एकदमै खटिरहेका छौँ।
जस्तै सुशीलाजी, तपाईँहरू जनप्रतिनिधिले पटक पटक तिनदेखि चारचोटिसम्म फर्म भराउनु भएको छ अहिलेसम्म पनि, होइन? तर केन्द्रीय सरकार स्थिर नहुँदाखेरि पटक पटक जनताहरूले आश्वासन पाए तर धनी पूर्जा प्राप्त गरेनन्। यो अहिलेको अवस्था चाहिँ कस्तो पाउनु भएको छ? पक्कै यो कार्य सफल होला त अहिलेको सिचुएसनमा?
अब यो त खुसी व्यक्त गर्दै भन्नुपर्छ, यतिका वर्षसम्म उहाँहरू 20 वर्ष त्यहाँ आफूले जोतभोग गरेर भोगेर आएका नपाइरहेको अवस्थामा हामी जनप्रतिनिधि भएर यो काममा गएर खटेको थियो। हामी मार्फत नै धनी पूर्जा हाम्रै हातबाट वितरण गरिरहँदा त एकदमै खुसीको महसुस छ र लाग्छ कि आउने दिनहरूमा यी जति पनि 152 चाहिँ नदी र पैनीका फाइलहरू छन् र जम्मा हाम्रो 11 नम्बर वार्डमा 853 फाइल भरिसकेका छौँ। ती फाइलहरू चाहिँ जति भरिएका छन् यी सबैले धनी पूर्जा पाउनुपर्छ र सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, हामी वाडाका जनप्रतिनिधिहरू सबैजनाको एकदमै यस कुरामै हाम्रो जोडजाग चाहिँ यो धनी पूर्जा यहाँहरूले पाउनुपर्छ, दिलाउनुपर्छ भनेर लागेका छौँ र मलाई लाग्छ अवश्य पनि उहाँहरूले धनी पूर्जा पाउनुहुन्छ। आज हामीले 11 धनी पूर्जा वितरण गरिसक्दा आशाको दियो बलेको छ, पक्कै पनि उहाँहरूले धनी पूर्जा पाउनुहुनेछ र पाउनुपर्छ र गर्नेछौँ हामी भनेर लागेका छौँ।
अब तपाईँहरूको नगरपालिकामा वडामा छलफल पनि हुन्छ होला, होइन? यो धनी पूर्जा प्राप्त गर्दा चाहिँ राजस्व अत्यन्तै धेरै तिर्नुपर्ने, जग्गा किने जस्तै गरी राजस्व तिर्नुपर्ने भन्ने जनताको गुनासो छ। हामीले कहाँबाट ल्याउने? मजदुरी गर्छौँ, 1 कट्ठा चाहिँ 2 कट्ठा जग्गा चाहिँ हाम्रो छ, तर राजस्वले चाहिँ त्यो जग्गा किने जत्तिकै राजस्व तिर्नुपर्ने भयो, अत्यन्तै महँगो भयो भन्ने जनताको गुनासो छ। तपाईँहरूले त्यस प्रति छलफल गर्नुभएको छ कि छैन? नगरले के गर्दैछ त अहिले यो राजस्वको विषयमा?
यो चाहिँ अब यस्तो छ, सरकारको नीति र नियम, सरकारले बनाउने नीति नियम विधिलाई हामीले त मान्नुपर्छ। अब हाम्रो यहाँका जनताहरूले भनेको हामीलाई हो, उहाँहरूले भनिरहनु भएको छ यतिका वर्ष दुर्भोग गरेका जग्गाखेरि हामीले यो नगर्दा नि त्यो घुम्न त पाउँछौँ, तर यति महँगो राजस्व तिरेर हामी यो धनी पूर्जा लिन तयार छैनौँ, हामी मान्दैनौँ, त्यो घटाउनुपर्छ भनेर उहाँहरूले पटक पटक हामीलाई भनिरहनु भएको छ। उहाँहरूको माग नै यही छ, कतिजनाले त राजस्व बढी गयो भनेर पनि राजस्व तिर्न पर्छ भनेर धनी पूर्जा आएको धनी पूर्जा पनि लिन जानुभएको छैन। यो त एकदमै गम्भीर कुरा यहाँले उठाइदिनु भयो, यहाँलाई पनि धन्यवाद। यो चाहिँ सङ्घीय सरकारले नै यसको नीति बनाएर नियम बनाएर उहाँहरूले नै यो चाहिँ निशुल्क भइदियो कि राम्रो हुन्थ्यो, तर पनि खेद्न सक्ने अलिकति केही नमा केही मात्रामा चाहिँ घटाएर उहाँहरूले तिर्न सक्ने, उहाँहरूको आर्थिक स्थिति एकदमै कमजोर छ। अब अहिले नि जग्गा जोडभोग गर्ने कुन चाहिँ धनी होला नि त, कोही कोही त हुन्छन् र पनि फेर्न सक्ने गरिकन गर्दै हुन्छ, 6 लाख 5 लाख रुपियाँ राजस्व तिरेर कसैले पनि जग्गा ल्याउन सक्दैन र हामी ल्याउँदैनौँ भनेको छ। यो चाहिँ सङ्घीय सरकारबाट नै यो नीति बनाएर आउनु पर्यो, कानुन बनेर आउनु पर्यो। तपाईँ अब के हो भन्दा त हामीले त उहाँहरूले बनाएको कानुनलाई टेकेर त काम गर्ने हो।
अहिले स्थानीय सरकारले पनि जस्तै नगरपालिकाको कार्यपालिका मिटिङले पनि यस विषयमा कुरा उठाएको भन्ने बुझिएको छ, नगरले चाहिँ केही गर्न सक्ने अवस्था छ कि छैन?
अब बोर्ड मिटिङले जे भनेर चाहिँ मिटिङ पास भएर सर्ग गरायौँ त हामीले त त्यसैलाई मान्यो। अब हामी वडाबाट हामीले हाम्रो वडाका यदि सुकुम्बासीलाई चाहिँ राजस्व कम गरौँ घटाउँ फ्री गरौँ भन्ने हाम्रो अधिकार छैन, हामीले त कानुन र नियमलाई टेक्ने हो, उहाँहरूले बनाएको नियममा हामीले चल्ने हो। अब हामी त के गर्नु, हामी त परिषद सदस्य परियो र पनि हाम्रो तर्फबाट पनि जोरदारी चाहिँ यो के छ भने कि त निशुल्क होस्, यदि निशुल्क हुन सक्दैन भने पनि नहोस्, यति महँगो नहोस् भन्ने हाम्रो मेरो चाहिँ विचार हो।
ठिक छ, अब अहिले चाडपर्वको बेला पनि आएको छ, तपाईँहरू जनप्रतिनिधि हुनुहुन्छ, होइन? वडा नम्बर 11 बस पार्क क्षेत्रमा अहिले व्यापार व्यवसाय अथवा बजारीकरण भएको ठाउँ पनि छ। अब यो बेलामा अलिकति बजार महँगो भयो, तस्करी मौलायो, चाहिँ जनता उपभोक्ता ठगीमा परे, नगरपालिकाका जनप्रतिनिधिले अनुगमन गर्नु भएन त्यहाँको अब बजारको अवस्था भन्ने कुरा सुन्नमा आएको छ, के छ अनुगमन निरीक्षण गर्नुभएको छ कि छैन? वडाको तर्फबाट नगरको तर्फबाट बजारमा उपभोक्ता ठगीमा परेका छन् कि छैनन्? यो अवस्थामा के गर्दै हुनुहुन्छ तपाईँहरू?
अब यो चाडबाड नजिकले गर्दा महँगी हुने ओर्ने यो त स्वाभाविकै रूपले ठिकै हो, तर अहिले हामी यही अप्तिम धरा नगरपालिका 11 नम्बर वार्डकै जनप्रतिनिधि चाहिँ अनुगमन गर्नुपर्छ है, बजार क्षेत्रतिर लागौँ है भनेर चाहिँ निस्किएका छैनौँ, सबैलाई बोल्नुपर्छ होइन?
हजुर,
अब यो गर्नु चाहिँ पर्ने हो, गर्नै पर्छ। अब एकदमै सडेका गरेका डेड अफ भएका सामानहरू यो बेला मौका छोपेर बेच्छन् व्यापारीहरूले फाइदाको लागि, यस्तो बेलामा स्थानीय सरकारको ध्यान गएर हामीहरू सबैजनाले चाहिँ यो गर्नु चाहिँ पर्ने थियो लाग्छ मलाई, तर गरेका छैनौँ हामी।
यसलाई चाहिँ तपाईँहरूलाई म सुझाव पनि दिन चाहन्छु, तपाईँहरूले कमसेकम अनुगमन गरिदिनु भयो भने उपभोक्ता ठगीमा पर्दैनन्। ठिक छ, अब अर्को कुरा, जस्तै तपाईँहरूसँग एउटा त्यहाँका वार्ड नम्बर 11 धेरै मजदुरहरू रहने वडा पनि हो होइन, चिया बगान लगायत त्यहाँ त्यो क्षेत्रमा धेरै मजदुरी गर्ने मजदुरहरू पनि रहनुहुन्छ, उहाँहरूको हक हितका लागि उहाँहरूलाई बाँच्न सक्ने चाहिँ बनाउनको निम्ति वडाबाट चाहिँ के गर्दै हुनुहुन्छ मजदुरको सेक्टरमा, केही प्लान बनाउनु भएको छ?
अब यो 11 सबैभन्दा बढी धेरैभन्दा धेरै अर्जुनधारा नगरपालिकाभरिमै मजदुरहरू बस्ने, चिया बगानका मजदुरहरू बस्ने, दलितहरू बस्ने क्षेत्र 11 छ।
हजुर।
र यहाँनिर लिएको नजिकै एकदमै बत्ती मुनि गुँदा जस्तो भएर यहाँका दलित र मजदुर गरिबहरू बसोबास गरिरहेका हामीले प्रत्यक्ष आँखाले देखेछौँ। हामी भनेका भुइँमान्छे स्थानीय यहाँका जनताहरूका बिचमा हिँड्ने, के गर्दैछन्, कसरी खान्छन्, कहाँ जान्छन्, कस्तो गर्छन् सबै बुझ्ने त हामी जनप्रतिनिधि यहाँका सदस्यहरू नै हौँ। उहाँहरूको स्तर एकदम दयनीय नै छ र अहिलेसम्म वाडामा अब जम्मा 1 त सिलिङ बजेट आउँछ। हामीले 1 बजेटले उहाँहरूको गाँस बाँस कपासलाई स्तर उन्नति गर्न कसरी सक्नु त्यो सम्भव छैन। यो त सरकारले नै नीति बनाएर गर्नुपर्ने हो। र पनि हामीले सक्ने, हाम्रो चाहिँ 1 बजेट भए पनि बिरामी भएका बेला, उहाँहरूको मरिमरल भएको बेला, उहाँहरूलाई साह्रै अप्ठ्यारो परेका बेला 5,000-10,000 चाहिँ हामी जनप्रतिनिधिले गोजीबाट हुन्छ कि त्यहाँको बजेटलाई मिलाएर हुन्छ। अहिलेसम्म कसैलाई पनि हामीले छुट्याएका छैनौँ, सबैजनालाई एकछत्रले हामीले गरिरहेका छौँ, हिजोदेखि गरिरहेका छौँ, आज पनि गर्छौँ, आउने दिनमा पनि हाम्रो कार्यकाल भएर चाहिँ हामीले यो गर्ने नै छौँ। जसरी पनि यो हाम्रो कुरा हो, हामी गरिरहेका छौँ, हामीले सक्ने त्यति नै हो गर्दैछौँ। तर यो जब कि यो हाइवेबाट चाहिँ 100 मिटरभित्र पनि एकदमै यहाँको स्थिति अब अरू अरू माथि माथिकोहरूले त आएर हेर्दैनन्, हामी भुइँ मान्छेहरूले पनि हेर्ने हो। यहाँका गरिब, यहाँका दलित अनि यहाँका मजदुरहरूको स्तर हेर्नुहुन्छ भने उहाँहरूको बिहान बेलुका छाक्काउने अवस्था पनि छैन। बगानमा पति टिपेर छोराछोरी पढाउनु कि घर खर्च गर्नु कि घर टाल्नु कि के गर्नु, दसैँ आएको छ हामीलाई भन्छन् सहयोग दिनु, यो दिनु, ऊ दिनु, अब त्यो सम्भव हामीबाट हुने कुरा भएन। हामी जनप्रतिनिधि सधैँभरि बाँडेर दिएर पुग्दैन, तर यसमा चाहिँ सरकारले अलिकति ध्यान दिएर केही गरे हुन्थ्यो भन्ने चाहिँ लाग्छ। अब के गर्नु, यस्तै त देशको स्थिति महँगी सबैले बुझेको कुरा हो।
अब तपाईँसँग अलिकति फरक प्रसङ्गमा कुराकानी गरौँ। जस्तै अहिले भौतिक पूर्वाधारतर्फ अर्जुनधारा नगरपालिकाले अलिक बढी चासो दिएको देख्न सकिन्छ होइन, सडक, खानेपानी, बिजुली बत्तीहरूको लगभग चाहिँ अहिले स्तर उन्नति अर्जुनधारामा प्रगति भएकै छ। वार्ड नम्बर 11 अवस्था के छ भौतिक पूर्वाधारतर्फ?
वार्ड नम्बर 11 त अब आफै जनप्रतिनिधि भएर भन् अब बुझाएको कुरा भन्ने हो होइन। अहिलेसम्म अर्जुनधारा नगरपालिकाभरिमा सबभन्दा बढी 11 हामीले भौतिक पूर्वाधारका कामहरू निर्माण गरिसकेका छौँ र गर्नेमा पनि जारी छ। अहिले यो मङ्गलमणि मार्ग बुटाबारी चोकबाट के भन्छ बुटाबारी हाइवे चोकबाट माथि कालीस्थानसम्मको यो मार्ग पनि भर्खरै हामीले दसैँ पछाडिदेखि चाहिँ सुरु गर्न होला राखेर मेयर साहबको पहलमा एकदमै उहाँहरूले चाहिँ खबरदारी गरेर उहाँलाई कडाइका साथ गरेर खेद्दालाई पक्रेर तुरुन्तै काम गर्छु भनेर खबर गराउनु भएको छ। यो तुरुन्तै दसैँ पछाडिबाट यो धेरै वर्षदेखि रोकिएको पनि सुरु हुँदैछ र हाम्रो यहाँ हिले खोलामा पुल पनि निर्माण भइसकेको छ र अहिलेसम्म भएका पुल, कलपोर्ट र पिजहरू एकदमै गुणस्तर उच्च स्तरीय सबभन्दा राम्रो नगरबाट प्राप्त भएका बजेटहरू, सिलिङ बजेटहरू र बाहिरी सङ्घीय सङ्घबाट प्रदेशबाट पनि ल्याएर चाहिँ हाम्रो वडा दक्षिण मेयर साहबले गर्दा हामीले झन्डै 8.5 जतिको चाहिँ भौतिक पूर्वाधारमा लगानी गरेर 11 वार्डको चाहिँ काम सम्पन्न गरेका छौँ र अब अरू कामहरू पनि यो हुने प्रक्रियाहरू चाहिँ एकदम अगाडि बढ्दैछ, हुनेवाला छन्, गरिँदैछ, यस विषयमा त राम्रै छ, ठिकै छ सर।
अब यो कृषकहरूले चाहिँ तपाईँहरूसँग साह्रै ठुलो गुनासो गर्नुहुन्छ, बजेट आउँछ सबै सडक बनाउन मात्रै लाग्छन्, बिजुली बत्ती के भनेर लाग्छन्, कृषिमा चाहिँ लगानी एकदमै कम्ती भयो, कमसेकम कृषकहरूलाई पनि अलिक राम्रो चाहिँ बजेट दिएको भए हामी सब्जी खेती राम्रो गर्थ्यौँ, नगरलाई आत्मनिर्भर बनाउँथ्यौँ, सुबाडी खेतीको त हाम्रो पकेट क्षेत्रै हो, रबर खेतीको पकेट क्षेत्र हो होइन, धान खेतीलाई मात्रै चाहिँ अलिकति आत्मनिर्भरमुखी खेतीको रूपमा लिएको छ भन्ने त्यहाँको गुनासो छ। यो कृषिमा चाहिँ तपाईँहरूको नगरदेखिकै एकदमै बजेट कम छ भन्ने गुनासो छ किसानहरूको, के भन्नुहुन्छ, वाडामा चाहिँ कसरी वितरण गर्नुभएको छ बजेटलाई?
अब नगरभरिको त नगरतिरै बुझ्ने कुरा हो, वाडामा चाहिँ जम्मा अब हामीसँग बजेट धेर हुँदैन, 1 अघि भनिहाले सिलिङ आएको हुन्छ, भौतिक पूर्वाधारदेखि लिएर यी सब पूर्ण कुरा 1 पुर्याउनुपर्छ हामीहरूले। अब त्यो हुँदाखेरि हामीले 1,00,000 रुपियाँ तरकारी बिजन खरिद गरेर यो सिजनमा वितरण गर्नलाई हामीले चुनेको हो। भर्खरै हामीले अब यो मुला, धनियाँ, गाजर कोपीहरू घिउसिमीहरू यिनीहरू चाहिँ तुरन्तको तुरुन्तै बिक्री गएर अब नगरले नै बिक्री गरिदिने रहेछ होइन. अब हामीले वितरण यो सिजनभन्दा हामीले छुट्टाकासँग बजेट र तरकारीको बिउहरू किनेर वितरण गर्नका लागि हामी तयारी छौँ. दसैँ पछाडि यो धानसान काटेर खेत जोतेर उनीहरूले तरकारी लाउने बेलामा हामी तरकारीको बिउ तुरुन्तै.
त्यही त त्यही त तपाईँ यति चाहिँ तपाईँहरू यति बुझ्ने मान्छे, जहाँ 1 करोड बजेट आउँदा जम्मा 1 लाख बजेट कृषिमा छुट्याउनुहुन्छ, जुन कृषि चाहिँ प्रमुख तपाईँहरूको नगरको समृद्धिको आधार हो भनिराखेको ठाउँमा 1 करोड बजेट प्राप्त हुँदा 1 लाख छुट्याउनुहुन्छ भने तपाईँहरूले कृषिलाई कति महत्त्व दिनुभएछ भने त बुझियो नि त.
गलत बुझाइ भयो तपाईँको. 4 लाख रुपियाँ हामीले कृषिमा छुट्याएका छौँ, 1 लाख रुपियाँ तरकारीको बिउलाई भन्यौँ. अब तरकारीको बिउलाई 1 लाख छुट्यायो भने धानको बिउ छ, मकैको बिउ छ, तपाईँको विभिन्न छन् नि त हो, अरू पनि छन् नि त काम.
जस्तै अहिले अहिले एउटा तपाईँको तपाईँकै वडाका जनताहरूले त्यहाँका नागरिकहरूले भनेको जस्तै आधुनिक खेतीतर्फ चाहिँ भएन, आत्मनिर्भरमुखी खेती मात्रै भयो, आधुनिक खेती गर्ने चाहिँ अब विभिन्न खालका टनेलहरूको व्यवस्था, सिँचाइको व्यवस्था, आधुनिक प्रविधिहरू भित्राइदिनु पर्यो, हामीलाई पैसा दिने होइन, नगरले प्रविधि सिकाइदियोस्, सिप सिकाइदियोस्, नयाँ तरिकाले कसरी खेती गर्दा बढी आम्दानी हुनसक्छ त्यो सिप सिकाइदियोस् भन्ने खालको उहाँहरूको चाहना छ. तपाईँहरूले एक्सपोर्टहरू ल्याएर, प्राविधिकहरू ल्याएर ती किसानहरूलाई तालिमै मात्रै दिँदा पनि उहाँहरूलाई राहत हुन्थ्यो होला नि त.
सही हो कि. अब यो यस्तो छ, टनेलहरू अलिअलि त वितरण गरेका छौँ, यस्तो कुराहरू, यो नयाँ नयाँ प्रविधिका कुराहरू ल्याउनु, यो गर्नु त एकदम नयाँ खोज अनुसन्धान गर्नु अति उत्तम कुरा हो. तर एकैचोटि हुँदैन, गरिँदैछ, गर्दै जाने हो. गर्नलाई त जनताको पनि, उहाँहरूको आवाज पनि आउनु पर्यो, उहाँहरूले पनि के चाहेका छन् हामीले पनि बुझ्नु पर्यो, उहाँहरूको माग अनुसार त हामीले उहाँहरूलाई सम्बोधन गर्ने हो, काम गर्ने हो. गरिँदैछ, गर्ने कुरा जारी छ र टनेलहरू पनि कति ठाउँ वितरण भइसकेका छन्. यो नगरले गर्ने कुरा हो, वार्डबाट गर्ने कुरा हामीले केही पनि कन्जुसाइ गरेका छैनौँ. हामी कुनै लोभ लालचामा फसेर कतै पनि केही नगर.
लोभ लालचामा भन्दा पनि सोचको कुरा हो होइन, तपाईँहरूले त्यसतर्फ चाहिँ कसरी सोच्नु भएको छ भन्ने मात्रै मेरो प्रश्न थियो. अब यो सामाजिक विकासतर्फ चाहिँ अहिले धेरैवटा तपाईँहरूको वडामा मात्रै होइन, झापाका 15 स्थानीय पालिकामा पनि सामाजिक विकासको खर्च गराइ चाहिँ प्रभावकारी भएन, तालिमका लागि तालिम दिइन्छ त्यसको उपयोग अथवा परिणाम चाहिँ राम्रो आएन भन्ने छ. सुशीलाजी, तपाईँहरूले सामाजिक विकासको खर्च चाहिँ कसरी गर्दै हुनुहुन्छ?
यो चाहिँ अलिअलि कता कता त्यसो पनि हुन पनि सक्ला, तर सुधार्नुपर्ने ठाउँहरूमा सुधार्नुपर्ने पनि होला. अब यस्तो छ, म पनि सामाजिक विकासकै संयोजक व्यवहारको भएको हुनाले विभिन्न तालिमहरू, अब महिला लक्षित तालिम भए, सिपमूलक तालिमहरू भए, अब यस्ता कुराहरू चाहिँ अलिकति जीवन स्तर उकास्ने खालको, आत्मनिर्भर बनाउनका लागि जुन कुरा सोचेर गरिन्छ त्यसले भोलिको फिडब्याक दियोस्,
पक्कै पनि जति लगानी गरेको छ त्यसको प्रतिफल दिने त तपाईँहरूको आश हो नि त. जस्तै 1 लाख लगानी गर्नुहुन्छ भने त्यो 1 लाखको उपलब्धि हुनु पर्यो भने त तपाईँहरूको पनि आशय मनासाय हुन्छ. तर तालिम दिइसकेपछि उहाँहरूले त्यसको चाहिँ सदुपयोग नगरेको भन्ने गुनासो छ, के भन्नुहुन्छ?
अहिलेसम्म त्यस्तै त्यस्तै देखिएको छ. अब हाम्रो सोच के हो भने, जति धेरैजना 20-25 महिलाहरूलाई भेला पार्ने, त्यतिजनालाई सिप सिकाउनु भन्दा बरु छोरीले सिकोस्, प्रभावकारी होस्, तिनीहरू गरिसकेपछि त्यसलाई चाहिँ के भोलि उनीहरूले त्यो आफ्नो स्तर उन्नति बढाउनका निमित्त कुनै व्यवसाय गरोस् सिप सिकेर, अथवा त्यो सिप सिकिसकेपछि लागू गरोस्, त्योबाट कमाएर खाओस्, जीवन उकाओस् उकासोस् भन्ने हाम्रो उद्देश्य हो. तर एउटा सिप 1 लाखको केही कार्यक्रम आयो भने 50 भेला हुन्छ नि त, 50 बाँड्दा केही पनि हुँदैन. र सही ठाउँमा 5 तिन गऱ्यो भने त्यसले चाहिँ राम्रो हुन्छ कि भन्ने हाम्रो सोच र विचार हो. तर सबैको चित्त बुझाउन सकिँदैन. एउटा प्रतिनिधि भएपछि सबैजनालाई सबैजनाले कुरा लाग्छन्, नाइ भन्न पनि उसलाई भन, उसलाई भन्छन् चित्त बुझाउँदै यस्तै लगानी भएको हो. तर यसलाई विचार गरेर अलिक
अब सुशीलाजी, जस्तै अब तपाईँहरूको नयाँ सोच, जस्तै अहिलेसम्म जति तपाईँहरूभन्दा अगाडिका जनप्रतिनिधि पनि विकासको केही सुधार अथवा एउटा ट्र्याकमा ल्याउनु भएको थियो, अब तपाईँहरूको नयाँ सोच चाहिँ के छ? अब चाहिँ तपाईँहरू यो 3.5 वर्षको अवधि तपाईँहरूको बाँकी छ, अब वडामा कुन दिशातर्फ चाहिँ अगाडि बढ्ने तपाईँहरूले योजना बनाउनु भएको छ?
अब हामीले जनताको पहिलो कुरा चाहिँ हामीले यो भौतिक पूर्वाधारतिर पनि जनता, जुन गरिब जनताहरू छन् तिनीहरूको जीवन स्तर उकास्नुपर्छ. उनीहरूलाई अगाडिको चाहिँ नि पिज रोडमा चाहिँ सरर धनी मनी ठुला ठुलाको गाडी कुद्नुभन्दा पनि उहाँहरूले त बिहान बेलुका पेट भर्ने, छोराछोरीलाई कख पढ्ने र आफ्नो शरीर ढाक्नेसम्म उहाँहरूको स्तर होस् भन्ने मेरो चाहिँ उद्देश्य हो. मेरो व्यक्तिगत कुरा भन्नु पर्यो नि त, मैले विचारमा चाहिँ त्यो छ. जीवन स्तर चाहिँ गरिबहरूको जीवन स्तर कसरी चाहिँ उकास्न सकिन्छ, यहाँहरूलाई चाहिँ कसरी शिक्षित र उहाँहरू अलिकति आर्थिकमा अबल भएर आफ्नो जीवन आफै चलाएर खान सक्ने कसरी हुनुहुन्छ, यो विषयमा चिन्ता छ मलाई चाहिँ.
त्यतातिर अब तपाईँहरू लाग्नुहुन्छ। अत्यन्तै राम्रो सोच। अब तपाईँहरूलाई के लाग्छ वार्ड नम्बर 11 राज्यले प्रदान गर्नुपर्ने होइन न्यूनतम आधारभूत आवश्यकताहरू जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, स्वस्थ खानेपानी लगायतका यी विद्युतीय कुराहरू भए, यी कुराहरू चाहिँ अब लगभग आधारभूत कुराहरू चाहिँ पुरा भएका हुन् 11 वार्डमा?
अब हामीलाई चाहिँ राज्यले निशुल्क यो शिक्षा, स्वास्थ्य र खानेपानी यो चाहिँ निशुल्क रूपमा चाहिँ राज्यले व्यवस्था गरिदिएदेखि हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। मेरो मनमा चाहिँ त्यो भइदिएर सरकारले चाहिँ यति चाहिँ शिक्षा, स्वास्थ्य र खानेपानी निशुल्क गरे त अरू कुरामा त जे जसो जसो गरिन्थ्यो होला यति भइदिए पनि हुन्थ्यो भन्ने चाहिँ लाग्छ। यो सम्भव त छ, गरिदिए त गर्न चाहिँ सम्भव छ, गर्दा तर के हुनु हो।
हस् सुशीलाजी, अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गर्नुभयो र तपाईँका विचार र वडा नम्बर 11 भइरहेका गतिविधिका बारेमा तमाम आदरणीय श्रोताहरूलाई जानकारी गराइदिनु भयो। यो समय प्रदान गरिदिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
आउँदै गरेको बडा दसैँ र दीपावलीको पनि हार्दिक शुभकामना। रेडियो भिजन सुनिरहनु हुने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद सुनिदिनु भएकोमा, र यहाँहरू रेडियो भिजन श्रोताका टिमहरू सम्पूर्णलाई पनि मलाई समय दिएर मेरा केही कुराहरू राख्न दिनुभयो, यहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
हस् धन्यवाद। उहाँ हुनुहुन्छ अर्जुनधारा वडा नम्बर 11 वडा सदस्य सुशीला गिरी। अर्जुनधारा खबरमा रेडियो भिजनसँग कुराकानी गर्दै हवस् त, अहिलेलाई अर्जुनधारा खबर यति नै। हामी आगामी हप्ता फरक प्रसङ्गका साथ फरक व्यक्तित्वसँग कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।